नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
लमजुङको बेसी शहरमा रहेको रेडियो लमजुङ 91.8 मेगाहर्ज आजदेखि 10 वर्ष पुगेर 11 वर्षमा लागेको छ। 11 वार्षिक उत्सवको अवसरमा रेडियो लमजुङलाई शुभकामना दिँदै नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 34 पुग्यो। गोर्खामा स्थानीयको अवरोधका बीच संक्रमितको शव व्यवस्थापन, शवबाट कोरोना नसर्ने मन्त्रालयको भनाई।
शवबाट संक्रमण हुँदैन, सामान्य सावधानी अपनाएर शवको व्यवस्थापन गर्न सकिन्छ।
राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, प्रधानमन्त्री र मन्त्रीहरू बीच छलफल चल्दै पार्टी एकता जोगाउन नेकपाका केन्द्रीय सदस्यहरू आज पनि धरनामा।
बझाङको केदारसिंह गाउँपालिकामा पहिरोमा परि 6 जनाको ज्यान गयो, 1 जना बेपत्ता।
अगस्ट 15 तारिकसम्म कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुन सक्ने भारतको दावी, ब्राजिलमा अनिवार्य मास्क लगाउनु पर्ने कानून पारित।
र काठमाडौँमा कोरोना सचेतना दौड सम्पन्न, इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र क्रिस्टल प्यालेस तथा म्यान्चेस्टर युनाइटेड र बर्नमाउथको खेल चल्दै।
राष्ट्रिय पुननिर्माण प्राधिकरण सिंहदरबार काठमाडौँको गैर लाभग्राही कायम भएकाहरूलाई सूचना। निजी आवास पुननिर्माण तथा प्रबलीकरण लाभग्राहीमा सूचीकृत हुनका लागि दर्ता गरिएका गुनासोको सुनवाई तथा विभिन्न समयमा गरिएका सर्वेक्षणहरूको विश्लेषण कार्य सम्पन्न भइसकेको छ। यसको नतिजा सम्बन्धित ओडा कार्यालयमा टास गर्ने व्यवस्था मिलाइएको बेहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। यसरी गैर लाभग्राहीमा सूचीकृत भएकाहरूले प्राधिकरणको निर्णयमा चित्त नबुझेमा पुनरावेदन समितिमा पुनरावेदन गर्न सक्नेछन्। इच्छुक गैर लाभग्राहीमा सूचीकृतहरूले सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारमा सम्पर्क गरी निर्णयको पत्र प्राप्त गरी आवश्यक प्रक्रिया पूरा गरी यथाशक्य छिटो पुनरावेदन दर्ता गर्न सबैको लागि जानकारी गराइन्छ। राष्ट्रिय पुननिर्माण प्राधिकरण सिंहदरबार काठमाडौँ, टोल फ्री नम्बर 1660000 98015 72111। वेबसाइट www.nra.gov.np।
सुनिश्चित भविष्य मात्र होइन बचत, आर्थिक स्वतन्त्रता हो, आत्मा विश्वास हो, आत्मा सम्मान हो, सम्पन्न जीवन हो। बचत बचत गरौँ, बचत गरौँ, बचत गरौँ, बचत गरौँ।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ। ग्लोबल आइएमई बैंक, सबैका लागि बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालमा कोरोनाका कारण थप 2 जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर 7 का 44 वर्षका पुरूषको कोरोनाका कारण मृत्यु भएको हो। असार 17 गते कतारबाट फर्किएका उहाँ निमोनिया भएपछि 18 गते गोर्खा जिल्ला अस्पतालमा भर्ना हुनुभएको थियो। 19 गते परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको र आज बिहान मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै असार 17 गते मृत्यु भएका रूपन्देहीको देवदहका 75 वर्षका पुरूषमा पनि कोरोना पुष्टि भएको छ। असार 14 गते क्षयरोगको उपचारको लागि त्रिवी शिक्षण अस्पताल काठमाडौँमा भर्ना भएका उहाँको 17 गते मृत्यु भएको र 18 गते कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या 34 पुगेको छ। यसैबीच गोर्खामा कोरोना संक्रमणपछि मृत्यु भएका पुरूषको शव व्यवस्थापन गर्न हम्मे परेको छ। कोरोनाका कारण मृत्यु भएका पालुङटारका एक व्यक्तिको शव गोर्खा नगरपालिका वडा नम्बर 12 र शहीद लखन गाउँपालिका वडा नम्बर 1 को सीमा लुदी खोलाको दोभानमा व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले आज बिहान निर्णय गरेको थियो। तर त्यो निर्णय थाहा पाएपछि स्थानीय बासिन्दाले दिनभर शव व्यवस्थापनमा अवरोध गरेका थिए। बेलुकी पख प्रहरीले बल प्रयोग गरेरै भए पनि शव व्यवस्थापन गरेको छ। मृतकको शव लैजान एम्बुलेन्स चालक पनि डराएका थिए। यसैबीच स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध नगर्न अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले शवबाट कोरोना नसर्ने र शव जलाएर या खाल्डोमा गाडेर वा अन्य तरिकाले आफ्नो रीति रिवाज अनुसार व्यवस्थापन गर्न सकिने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यो रोग खोक्दा, हाच्छ्युँ गर्दा, बोल्दा निस्किने छिटा ड्रपलेटबाट सर्ने गर्दछ। मृत्यु भएको मान्छेबाट खोक्ने, हाच्छ्युँ गर्ने लगायत श्वास प्रश्वास सम्बन्धी कुनै क्रियाकलाप नहुने भएकोले सबबाट संक्रमण गराउने ससाना थुकवा पानीका छिटा ड्रपलेट निस्कदैनन्। यसकारण सबबाट संक्रमण हुँदैन। सामान्य सावधानी अपनाएर सबको व्यवस्थापन गर्न सकिन्छ।
नेपालमा कोरोना संक्रमितको संख्या 15,491 पुगेको छ। पछिल्लो 24 घण्टामा थप 232 जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या 15,491 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश एकमा 686 जना, प्रदेश दुईमा 4,083 जना, बागमतीमा 525 जना, गण्डकीमा 1,133 जना, प्रदेश पाँचमा 3,942 जना, कर्णालीमा 1,540 जना र सुदूरपश्चिम प्रदेशमा 3,582 जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। पछिल्लो 24 घण्टामा थप 272 जनामा कोरोना देखिएको छ। पछिल्लो समयमा, यसलाई एकपल्ट फेरि सुन्नुहोस्, पछिल्लो 24 घण्टामा थप 272 जना कोरोनाबाट निको भएका छन्। यो सँगै नेपालमा 6,415 जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म देशभरका आइसोलेसनमा 9,042 जना रहेका छन् भने क्वारेन्टिनमा 33,125 जना रहेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली बीच भेटवार्ता भएको छ। आज साँझ शीतल निवासमा भेटवार्ता भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो। राष्ट्रपति र प्रधानमन्त्री बीच भएको भेटवार्तालाई नियमित भेटघाट भनिए पनि नेकपाभित्रको विवाद बढ़िरहेका बेलामा भएको भेटघाटलाई महत्वका साथ हेरिएको छ। सरकारले अस्ति संसदको अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्रीले दल फुट्न सजिलो हुने गरी अध्यादेश ल्याउने आकलन पनि हुँदै आएको छ। पछिल्ला दिनमा प्रधानमन्त्री ओलीले दैनिक जसो राष्ट्रपतिलाई भेट्दै आउनु भएको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मन्त्रीहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीलाई बोलाएर छलफल गरिरहेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। प्रधानमन्त्रीले मन्त्री र राज्यमन्त्रीहरूबाट सल्लाह लिने र सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने हिसाबले छलफल गरिरहनु भएको सल्लाहकार थापाले जानकारी दिनुभयो। तर नेकपाभित्रको विवाद बढ़िरहेको बेला प्रधानमन्त्रीले मन्त्रीहरूसँग गर्न लागेको छलफललाई महत्वका साथ हेरिएको छ। यसैबीच पार्टी एकतालाई जोगाउन दबाव दिँदै आज पनि नेकपाका केन्द्रीय सदस्यहरूले पार्टी कार्यालय धुम्बाराहीमा धरना दिएका छन्। नेताहरू ठाकुर गैरे, रामकुमारी झाँक्री, हिमाल शर्मा, लेखनाथ नेउपाने, जगन्नाथ खतिवडा लगायतका युवा केन्द्रीय सदस्यहरूले पार्टी एकता जोगाई राख्न दबाव दिँदै धरना दिएका हुन्। उनीहरूले हिजो पनि धरना दिएका थिए। नेताहरूको व्यक्तिगत स्वार्थका कारण पार्टी फुट्न लागेकोले त्यसको खबरदारी गर्न धरना दिइएको नेता ठाकुर गैरेले उज्यालोलाई जानकारी दिनुभयो। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटिको बैठक आउँदो सोमबार अर्थात पर्सिसम्मको लागि स्थगित भएको छ। आज बस्ने भनिएको बैठक पर्सि सोमबारसम्मको लागि स्थगित भएको हो। आज पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल हुने भनिएको भए पनि छलफल भएन। तर दुवै गुटका भेला भने सम्पन्न भएका छन् र भइरहेका छन्। हिजोको छलफलले सहमति नजुटे पनि दुई अध्यक्ष बीचको आपसी तिक्तता हटाएको नेताहरूको दावी छ। तर दुई अध्यक्ष बीच आफ्नै दावी रहेका छन्।
बझाङको केदारसिंह गाउँपालिका वडा नम्बर 8 को मल्लेसीमा गएको पहिरोमा पुरिएका मध्ये 6 जनाको शव भेटिएको छ। एकजना अझै हराइरहेका छन्। गैराती पहिरोमा पुरिएका मध्ये 41 वर्षीय राममती देवी जेठारा, 16 वर्षीय छोरी शान्ति जेठारा, 11 वर्षीय छोरा प्रयास जेठारा र 7 वर्षीय छोरी अस्मिता जेठाराको शव भेटिएको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो। राममतीका श्रीमान कटे जेठारा रोजगारीको सिलसिलामा भारतमा रहेका र यहाँ घरमा भएका सबैको ज्यान गएको हो। 81 वर्षीय दले जेठारा र सन्तु जेठाराको पनि शव भेटिएको छ। 20 वर्षीय गिरिजा जेठारा हराइरहेका छन्। गैराती 1 बजेको समयमा पहिरो गएको थियो। पहिरोबाट 20 घर पुरिएका र ती घरमा रहेका बासिन्दा राति नै भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ। 65 घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ। आफूहरूको झण्डै आधा जमिन पहिरोले बगाएको स्थानीय बासिन्दाले बताएका छन्। पहिरोले घरबार विहीन भएकाहरू स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता भएको उनीहरूले बताएका छन्। यसैबीच पहिरो प्रभावित क्षेत्रमा हेलिकप्टर मार्फत खाद्यान्न तथा लत्ता कपडा पठाउन लागिए पनि मौसम खराबीका कारण पठाउन नसकेको जिल्ला प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिनुभयो।
अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले गैर आवासीय नेपाली संघ एनआरएनएलाई 5,10,00,000 रुपियाँ अनुदान दिने भएको छ। विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्न र कोरोना विरूद्ध लड्न आईएलओले एनआरएनएलाई रकम दिने सम्झौता भएको एनआरएनएका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ। यो रकम विशेष गरी मलेसिया, युएई, कतार र साउदी अरब गरीब चार देशका नेपालीको सहयोगमा खर्च हुने उहाँको भनाइ छ। सम्बन्धित देशमा रहेका नेपाली कूटनीतिक नियोग मार्फत रकम परिचालन गरिने एनआरएनएका अध्यक्ष कुमार पन्तले बताउनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा कोरोना क्याप्सुलसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हात नधोई नाक मुख र आँखा छुनु हुँदैन के, कोरोना संक्रमणको खतरा हुन्छ।
हात त बारम्बार धोइरहेको छु नि, हात धुँदा धुँदा हात त रेखै जान लागिसक्यो।
बारम्बार हात धुँदा सेनिटाइजर प्रयोग गर्दा कोरोना भाइरसबाट बच्न सकिन्छ भने हात नधोएर हुन्छ त? ओहो, हाच्यु गर्दा कुइनाले मुखलाई छोपेर गर्नुपर्छ के? जथाभावी थुक्न हुँदैन, कम्ती नै 1 मिटर टाढा बस्नुपर्छ क्या?
1 मिटर नै टाढा चाहिँ किन नि?
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले कम्ती नै 1 मिटर टाढा हुनुपर्छ भनेको।
म त घरभित्रै बस्छु, ज्वरो रुगा खोकी लाग्दा अस्पताल वा भिडभाडमा जानै पारे मास्क लगाउँछु, हातले जथाभावी छुन्न, लकडाउनको पनि पालना गर्छु, नहुँदा पनि सरकारले भनेको मान्छु। यति गर्दा त कोरोनाले नछला नि है?
सजग बनौ, सुरक्षित रहौ, कोरोना भाइरसबाट आफू पनि बचौ, अरूलाई पनि बचाऊ।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, USAID र सुआहारा भन्सिनामा परिवारकै स्वास्थ्यका लागि।
क्यों भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
तर अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 34 पुग्यो, सबबाट कोरोना नसर्ने भएकोले व्यवस्थापनमा अवरोध नगर्न सरकारको अनुरोध, राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, प्रधानमन्त्री र मन्त्रीहरू बीच छलफल चल्दै, बझाङको केदारसिंह गाउँपालिकामा पहिरोमा परि 6 जनाको ज्यान गयो, 1 जना बेपत्ता लगायतका खबर प्रस्तुत गर्यौं।
अब कोरोना क्याप्सुलको पालो, कोरोना क्याप्सुल लिएर आइपुग्नु भएको छ गोपाल गुरागाई।
बाढी पहिरो छेकियो, आँधी हुरी छेकियो, संसारकै विनाशकारी भुइँचालो।
कोरोनाको यो 43 औं क्याप्सुल हो। आजको क्याप्सुलमा 4 डोजहरू छन्। यी 4 डोजहरू कोरोना काल लम्बिँदै जाँदा गर्भवती महिला र बालबालिकाले पाउनुपर्ने नियमित खोप सेवाहरूको अवस्था के छ र यी सेवा के कसरी लिन पाइन्छ भन्ने जानकारी दिन बनाइएका छन्। आजको कोरोना क्याप्सुलका 4 डोज दिँदै हुनुहुन्छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर झलक गौतम। कोरोना क्याप्सुलको पहिलो डोज, बालबालिकालाई लाग्ने झाडा पखाला रोकथाम गर्न हिजोदेखि सरकारले रोटा भ्याक्सिन दिन थालेको छ। नेपालमा पहिलोपल्ट दिन थालिएको रोटा भाइरस विरूद्धको यो खोप बच्चा जन्मेको 6 र 10 हप्ता गरी 2 दिनुपर्छ। लकडाउन शुरू भएपछि नै नियमित खोप सेवा लिन कठिनाई भइरहेको सन्दर्भमा डाक्टर गौतमसित हाम्रो पहिलो खसखस छ। अहिले शुरू गरिएको रोटा भाइरस कस्तो खोप सेवा हो र यो खोप कहाँ लगाउन पाइन्छ?
यो खोप हामीले नियमित खोप सेवामै संलग्न गराएर त्यही नियमित खोप सेवा सँगसँगै अब चलाउने हो। यो अभियानको रूपमा चलाउने होइन, जसरी अरू खोपहरू चलाएका छौँ, बिसिजी अनि डिप्थेरिया, टिटाना, पर्टोसिसहरू र अरू जापानिज इन्सेफ्लाइटिस, पोलियो लगायतका खोपहरू जसरी चलाउँछौ त्यही सँगै चलाउने हो। अभियान हामीले दादुरा रुबेलाको अभियान मात्रै चलाएको हो, त्यो लगभग अब सम्पन्न भइसक्यो। अब नियमित खोप सेवा अर्को सेवा हो, जुन हामीले प्रत्येक महिना हाम्रो निश्चित तालिका निश्चित समयमा हामीले 16,000 भन्दा बढी खोप केन्द्रबाट सञ्चालन गर्छौँ। त्यसकारणले यो अब नियमित जाने सेवा हो।
डाक्टर गौतमसित हाम्रो दोस्रो खसखस, COVID-19 कारण खलबलिएको खोप सेवा अन्तर्गत अहिले के कस्ता खोपहरू उपलब्ध छन् र कसरी लिन पाइन्छ?
हामीले अहिले 12 खोप दिन्छौ निशुल्क रूपमा 16,000 खोप केन्द्रहरूबाट। र यी सबै खोपहरू हाम्रा बालबालिकाहरूले हाम्रो खोप केन्द्रमा आउँदा निशुल्क पाइरहनु भएको छ। हाम्रा खोप सेवाहरू सञ्चालनका लागि हामीले एउटा मार्गदर्शन तयार गरेर हाम्रा स्वास्थ्य संस्थाहरूमा पठाएका छौँ, प्रदेश जिल्ला र हाम्रा स्थानीय स्वास्थ्य संस्थाहरू, अनि त्यो मार्गदर्शनलाई आधार मानेर उहाँहरूले नियमित खोप सेवा अहिले सबै ठाउँमा चलेको छ। कतिपय त्यस्तो केही अप्ठ्यारो आयो भने स्थानीय प्रशासन, स्थानीय पालिका र स्वास्थ्य संस्थाहरू मिलेर समन्वय गरेर त्यो समस्या पनि समाधान गर्नुहुन्छ।
डाक्टर गौतम, लकडाउनका कारण अझै यातायात सहज छैन, महामारीको खतरा छँदैछ, यस्तो बेलामा बालबालिकालाई खोप दिन अप्ठ्यारो छ, यो अप्ठ्यारो सहज पार्न सरकारले के बन्दोबस्त गरेको छ? सुनौ कोरोना क्याप्सुलमा डाक्टर गौतमको तेस्रो डोज।
यो कोभिडको कारणले कतिपय हाम्रो सेवाग्राहीहरूमा एउटा डरको वातावरण छ, यातायातमा आएको केही समस्याहरू छ, सेवाग्राहीहरू स्वास्थ्य संस्थासम्म जानका लागि केही त्यस्ता असुविधा छन् भने त्यो स्थानीय प्रशासन, स्थानीय पालिका र स्वास्थ्य संस्थाहरूले समन्वय गरेर त्यसलाई सहज बनाउने भन्ने निर्देशन हाम्रो छ र अनि त्यही अनुसार हाम्रो स्वास्थ्य संस्थाहरूले काम गरिरहनु भएको छ।
अब आजको अन्तिम तथा चौथो डोज। धेरै स्वास्थ्य संस्थाहरूमा कोभिडका बिरामीको जाँच हुने भएकाले खोप लिन जान धेरैलाई डर लागेको छ। खोप सेवा लिन जानु कतिको सुरक्षित छ?
पहिलो कुरो जान्नुपर्ने हाम्रो खोप सेवाहरू, गर्भवती आमाले पाउने खोप अनि हाम्रो बालबालिकाहरूले पाउने नियमित खोप र अभियानका समेत हामीले नियमित सञ्चालन गरेका छौँ। जहाँबाट आफ्नो नजिकको स्वास्थ्य संस्था अथवा खोप केन्द्रबाट खोप लिनु भएको छ अथवा स्वास्थ्य सेवा लिनु भएको छ त्यहाँ सेवाग्राही पुगिदिनु पर्यो र अनि हाम्रा स्वास्थ्य कर्मीहरूले पनि जस्तो खास गरी केही दूरी कायम गर्ने, मास्क प्रयोग गर्ने र यो हात धुने क्रियाकलापहरू गरेर खोप सेवा लगायतका सेवाहरू दिनुभएको छ र सेवाग्राहीहरू सेवा लिन जाँदा पनि कम्तीमा त्यो कुरालाई उहाँहरूले पनि आफूले सकेसम्म मास्कहरू लाउने, दूरी कायम गर्ने र हात धुने गरेर हाम्रा नियमित सेवाहरू लिन सकिन्छ।
खोप सम्बन्धी आजका चारवटै डोजका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमलाई धन्यवाद। अनिकालमा बिउ जोगाए जस्तै महामारीमा जीव जोगाउन खोप अति आवश्यक छ र यो नियमित खोप सेवा सहज र सुरक्षित पनि छ। लौ त कोरोनाको अर्को क्याप्सुलमा फेरि भेटौँला।
कोरोना क्याप्सुलको अर्को अंक भोलि बिहानको काया कैरनमा सुन्न सकिन्छ। नेपाल दर्पणमा फेरि खबरकै सिलसिला। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी फुटतर्फ लाग्दा कांग्रेस खुशी हुनुपर्ने कारण नरहेको बताउनु भएको छ। सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले गरेको छलफलमा नेता पौडेलले अरूको घर भत्किन्छ र आफ्नो घर बन्छ भनेर बसेमा त्यो कांग्रेसको लागि दुर्भाग्यपूर्ण हुने बताउनुभयो। पौडेलले सबै समस्या समाधान गर्ने मिशनको लागि भिजन भएको कांग्रेस आवश्यक रहेको पनि बताउनुभयो। कम्युनिष्टहरूले हल्ला मच्याउन र समस्या जन्म माउन सक्ने तर समाधान दिन नसक्ने नेता पौडेलको भनाई छ। रामचन्द्र पौडेलले अहिले कम्युनिष्टहरूले पाएको झण्डै दुई तिहाईको जनमत देशको लागि नै दुर्भाग्यपूर्ण हुनेमा आशंका व्यक्त गर्नुभएको छ।
नेपाली कांग्रेसका सांसदहरू अनुपस्थित भए पनि कर्णाली प्रदेश सभाको बैठकमा बजेटबारे छलफल शुरू भएको छ। आगामी आर्थिक वर्ष 2077-78 को बजेटमाथि असन्तुष्ट जनाएका कांग्रेस सांसदहरूले सरकारले आफ्नो माग पूरा नगरेको भन्दै आजको बैठकमा उपस्थित नभएका हुन्। असार 10 गते बजेटमाथि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसले प्रदेश सभाको बैठक अवरूद्ध गरेको थियो। त्यस यता चारपटक बैठक नबसेर स्थगित भइसकेको छ। कांग्रेस सहित सत्तापक्षकै सांसदहरूले सरकारले एकमुष्ट रूपमा बजेट ल्याएकोले र त्यसलाई शीर्षक अनुसार नल्याएसम्म बजेट पारित हुन नदिने अडान राख्दै आएका थिए। नेपाली कांग्रेसका प्रदेशसभा सदस्य दिनबन्धु श्रेष्ठले आफूहरूले भने अनुसारको बजेटको किताब नआएकोले छलफलमा सहभागी हुनुपर्ने औचित्य नठानेर बैठकमा नगएको बताउनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
जहानी सबको मनमा माया, त्यही माया सँगै छ यति गहिरो यो नाता। विश्वास यो तोड्दैन, साथ दिन्छ सधैँ जागरण पनि। प्रभु को
यसरी नै हजारौंको मुहारमा खुशी र सन्तुष्टिको उज्यालो छर्दै खुशियाली बाँड्दै
प्रभु बैंक विश्वास छर्दै विश्वास जित्दै अघि बढ्दै
अफिसको खर्च बढाउनु भयो जस्तो छ राजेश श्यामजी किन ल्याउनु भएको पर्दैन थियो नि नयाँ कुर्सी
पैसाको त के कुरा भयो र सर हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन
ए राजेश श्यामजी भिवनको पो कुर्सी ल्याउनु भएको
अनि कुर्सी राम्रो भएन भने त मेरो दण्डमा समस्या हुन्छ नि सर
Reborn Ergonomics Chair Experience Center
सम्पर्क 9810-90-146 9810-90-146
Reborn Change Your Perception
डराएर कोरोनालाई जित्न सकिदैन कोरोनालाई हराउन त कोरोना क्याप्सुल सुन्नु पर्छ कोरोना भाइरसका बारेमा तपाईँका प्रश्न हाम्रो इमेल ठेगाना coca@unn.com.np मा पठाउन सक्नुहुन्छ
हामी विज्ञ स्वास्थ्य कर्मी र डाक्टरका जवाफ ल्याएर कोरोनाका क्याप्सुल बनाउँछौ
ताया कैरन र साझा खबरमा दिन बिराएर आउँछ कोरोना क्याप्सुल
मिलिजुली बनाऊ कान थापेर सुनौ
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ
अब बाँकी खबर कैलालीको धनगढीमा दुईजना युवती मृत भेटिएका छन् धनगढी उपमहानगरपालिका वडा नम्बर सातको बेली जंगलमा वडा नम्बर सातकै 19 वर्षकी गोमा बिक र 23 वर्षकी करिश्मा राउतको शव भेटिएको कैलालीका प्रहरी प्रवक्ता प्रतीक विष्टले जानकारी दिनुभयो घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
कैलालीमा क्वारेन्टिनबाट घर फर्किएकी महिलाको मृत्यु भएको छ गोदावरी नगरपालिका वडा नम्बर 10मा भारतबाट फर्किएर क्वारेन्टिन अवधि पूरा गरी घर पठाइएकी 48 वर्षीय महिलाको मृत्यु भएको र कोरोना परीक्षणको लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको नगरपालिकाले जनाएको छ
बाँदरले अन्नबाली सखा पार्न थालेपछि अर्घखाँचीको छत्रदेव गाउँपालिकाले बाँदर भगाउने बन्दुक वितरण गरेको छ गाउँपालिकाभित्रका 8 वडामा 5 वटाका दरले बाँदर धपाउने बन्दुक वितरण गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनुभयो
ललितपुरको खोकनामा किसान र प्रहरीबीच झडप भएको छ काठमाडौँ तराई फास्ट्र्याकको 0 पोइन्ट मानिएको खोकनाको खुदोल फाँटमा सांकेतिक रूपमा धान रोप्न पुगेका किसानलाई प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेर हटाएको छ असार 15 गते पनि सांकेतिक रोपाईको लागि पुगेका किसानलाई प्रहरीले हटाएपछि आज काठमाडौँका विभिन्न ठाउँबाट समेत किसानहरू विरोधको लागि खोकना पुगेका थिए सरकारले खुदोल फाँटलाई फास्ट्र्याकको 0 पोइन्ट घोषणा गरेकोले जग्गाको मुआवजा लिन आउन किसानलाई आग्रह गरेको छ तर किसानहरूले फाँटमा फास्ट्र्याक बनाउँदा खोकनाको सभ्यता विनाश हुने भएकोले विरोध गर्दै आएका छन्
धनकुटाको 24 गाउँपालिकाले कृषक समूहहरूलाई 50% अनुदानमा एभोकाडोको बिरुवा वितरण गरेको छ चालू आर्थिक वर्षको बजेटबाट कृषक समूहलाई 50% अनुदानमा 2300 एभोकाडोको बिरुवा वितरण गरेको 24 गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयो
खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ल्यान्डलाइन टेलिफोन सेवा महिनौदेखि ठप्प भएको छ ऐसेलुखर्क बजारमा विस्तार गरिएको ल्यान्डलाइन फोन मर्मतको लागि नेपाल टेलिकमलाई पटक पटक आग्रह गरे पनि व्यवस्था गरेको उपभोक्ताले गुनासो गरेका छन्
तेल बोक्ने ट्याङ्करबाट 128 किलो गाँजा बरामद भएको छ हेटौँडा उपमहानगरपालिका वडा नम्बर 15 वीरगंजका लागि छुटेको NA6-69-74 नम्बरको तेल ट्याङ्करमा जाँच गर्ने क्रममा गाँजा भेटिएको प्रहरीले जनाएको छ
अहिले बर्दिया कैलाली सुर्खेत डोटी अछाम र दैलेख आसपासमा ठूलो पानी परिरहेको छ अझै केही बेरसम्म ठूलो पानी पर्ने भएकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ बर्दिया कैलाली सुर्खेत लगायतका ठाउँका खोला नदीमा बाढी आउन सक्ने भएकोले राति 10 बजेसम्म चनाखु रहन महाशाखाको अनुरोध छ आगामी 2 दिनसम्म देशैभरि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
नेपाली श्रमिकको उद्धार गर्न आईएलओले 5 करोड 10 लाख रुपियाँ सहयोग गर्ने भएको खबर पढेर नेपालीज डिस्कोभर नाम राखेका साथी लेख्नुहुन्छ सही सदुपयोग हुने भए त ठिकै हो 60 रुपियाँको औषधि 2400 रुपियाँमा बिक्री भइरहेको खबर पढेर स्वस्तिका पौडेल लेख्नुहुन्छ अरू त अरू औषधिमा समेत कालोबजारी कानून अनुसारको जरिवाना सहित कडा कारवाही गरियोस् कल्पना खरेल लेख्नुहुन्छ गाउँघरमा प्रायजसो औषधि पसलेले चर्को मूल्यमा औषधि बेचिरहेका छन् यो त एउटा उदाहरण मात्र हो कालोबजारी गर्नेलाई कानून अनुसारको जरिवाना सहित कडा कारवाही गरियोस् ललितपुरको खोकनामा प्रहरी र किसानबीच झडप भएको खबर पढेर कमान सिंह पाखरिन लेख्नुहुन्छ, विकास राम्रै हो भन्ने कुरामा सबैले आत्मसाथ गरौं, बरू सरकारबाट घोषित मुआब्जामा चित्त नबुझेको भए छलफल र वार्ता गरौं। अनि यसै विषयमा कृष्ण पाठक लेख्नुहुन्छ, राष्ट्रिय गौरवको योजना फास्ट ट्र्याकलाई रोक्न पनि भएन, योजनाभित्र परेको जग्गा धनी र सरकार बीच सहमति गरी उचित मुआब्जा दिइयोस् सरकार। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी टेकमान साक्य। नेपाल दर्पणमा अब विदेशका खबर। भारतले आगामी अगस्त 15 तारिकसम्म कोरोना भाइरस विरूद्धको खोप उपलब्ध हुन सक्ने दावी गरेको छ। चिकित्सा अनुसन्धान परिषद आईसीएमआरले खोपको परीक्षणमा संलग्न संस्थाहरूलाई पत्र लेखेर यस्तो जानकारी गराएको बीबीसीले जनाएको छ। तर महाराष्ट्र सरकारले बनाएको कोरोना टास्क फोर्सका सदस्य डाक्टर शशांक जोशीले भने यो काम असम्भव भएको बताएका बीबीसीले जनाएको छ। यसैबीच ब्राजिलमा सार्वजनिक ठाउँमा अनिवार्य मास्क लगाउन पर्ने कानून पारित भएको छ। ब्राजिलका राष्ट्रपति जियर बोल्सोनारोले सार्वजनिक ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने कानून स्वीकृत गर्नुभएको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै ब्राजिलका राष्ट्रपति बोल्सोनारो पनि मास्कको विपक्षमा हुनुहुन्थ्यो। विश्वका 213 देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म 1,12,22,000 भन्दा धेरैमा संक्रमण भएको छ। संक्रमित मध्ये 5,29,800 भन्दा धेरैको ज्यान गएको छ भने 63,72,000 भन्दा धेरै निको भएर घर फर्किएका।
उत्तर कोरियाले अमेरिकासँग पुनः वार्ता शुरू गर्नुपर्ने कुनै पनि आवश्यकता महसुस नभएको बताएको छ। अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले बिहिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई अक्टोबरमा अर्को वार्ताको लागि तयार रहन आग्रह गर्नुभएको बताउनु भएको थियो। त्यसको जवाफमा उत्तर कोरियाका उप विदेश मन्त्री चोए सोन हुईले विज्ञप्ति मार्फत अमेरिकासँग वार्तामा बस्न उत्तर कोरियालाई कुनै आवश्यकता नरहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उत्तर कोरियाले विस्तृत रणनीतिक समय तालिका तयार गरी अमेरिकासँग दीर्घकालीन खतराको सामना गर्न तयार भइसकेको चोएले बताउनु भएको छ। अमेरिका र उत्तर कोरिया बीचको वार्ताको लागि लामो समयदेखि मध्यस्थताको भूमिका खेल्दै आउनुभएका दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनले गएको मंगलबार किम र ट्रम्प बीच अर्को वार्ताको लागि आग्रह गर्नुभएको थियो। दक्षिण कोरियाले पनि केही दिन अघि उत्तर कोरियासँग सम्बन्ध सुधार्न चाहेको बताएको थियो।
नेपाल दर्पणमा अब केही खेल खबर। कोरोना भाइरसबारे सचेतना जगाउन काठमाडौँमा कोरोना सचेतना दौड़ सम्पन्न भएको छ। लर्ड एन्ड स्पोर्ट्स फाउन्डेशनको आयोजनामा कोरोना सचेतना दौड़ भएको हो। वैकुण्ठ मानन्दर खेलकुद नेपाल र प्रयास मञ्चको सह आयोजनामा भएको दौड़को नाम वैकुण्ठ मानन्दर 5 किलोमिटर भेटरान रोड रेस दिएको थियो। दौड़मा 3 महिला सहित 25 जना प्रतिस्पर्धी सहभागी भएका थिए।
र इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज भएको पहिलो खेलमा ब्राइटनले नर्विज सिटीलाई 1-0 हराएको छ। ब्राइटनको लागि लिएन्ड्रो टोसार्डले 25 मिनटमा गोल गरे। लीगमा अहिले लेस्टर सिटी र क्रिस्टल प्यालेस तथा म्यान्चेस्टर युनाइटेड र बर्नमाउथ बीच खेल भइरहेको छ। पहिलो हाफको अन्तिम समय चल्दै गर्दा म्यान्चेस्टर युनाइटेड 2-1 अघि रहेको छ। बर्नमाउथले 16 मिनटमा गोल गरेर अग्रता बनाएको थियो, तर युनाइटेडका लागि ग्रीनवुडले 29 र रासफोर्डले 35 मिनटमा गोल गरेर पहिलो हाफको अन्तिमसम्म खेललाई 2-1 स्थितिमा पुर्याएका छन्। लेस्टर सिटी र क्रिस्टल प्यालेस बीचको खेलमा कुनै पनि टिमबाट गोल भएको छैन। इङ्ग्लिस प्रिमियर लिगमै आज राति 1:15 शीर्ष 3 को लागि प्रतिस्पर्धा गरिरहेको चेल्सीले घरेलु मैदानमा वाटफोर्डसँग खेल्दैछ। तेस्रो स्थानको लेस्टर सिटीभन्दा 1 अङ्कले पछि रहेको चेल्सी जित निकाल्दै शीर्ष 3 को यात्रालाई कायमै राख्ने दाउमा छ। यस्तै आजै राति 11:15 आर्सेनलले वुल्फसँग खेल्दैछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 34 पुग्यो। गोर्खामा स्थानीयको अवरोधका बीच संक्रमितको शव व्यवस्थापन, शवबाट कोरोना नसर्ने मन्त्रालयको भनाई।
राष्ट्रपति र प्रधानमन्त्री बीच भेटवार्ता, प्रधानमन्त्री र मन्त्रीहरू बीच छलफल चल्दै पार्टी एकता जोगाउन नेकपाका केन्द्रीय सदस्यहरूद्वारा आज पनि धरना।
बझाङको केदारसिंह गाउँपालिकामा पहिरोमा परी 6 जनाको ज्यान गयो, 1 जना बेपत्ता।
अगस्त 15 तारिकसम्म कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने भारतको दावी, ब्राजिलमा अनिवार्य मास्क लगाउनु पर्ने कानून पारित।
र काठमाडौँमा कोरोना सचेतना दौड़ सम्पन्न, इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र क्रिस्टल प्यालेस तथा म्यान्चेस्टर युनाइटेड र बर्नमाउथको खेल चल्दै।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै भोजेन्द्र बस्नेत र अर्जुन पोखरेल पनि विदा हुन्छौ। कोरोनाको जोखिम कायमै रहेकोले सुत्नु अघि पनि साबुन पानीले मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।